اللهم صل على محمد وآل محمد وعجل فرجهم. بسم الله الرحمن الرحيم. معزز ناظرین، اپنے میزبان بشیر احمد کا سلام قبول کیجیے. پروگرام راہ نجات کی ایک اور کڑی کے ہمراہ اپنی ٹیم کے ساتھ ہم حاضر خدمت ہیں، اور شہر مقدس قم سے یہ پروگرام براہ راست نشر کیا جاتا ہے. جی ہاں ناظرین، راہ نجات کو آپ دیکھتے رہتے ہیں، اور پروگرام میں جو موضوعات کا سلسلہ جاری رہا اور آج کل جو گفتگو چل رہی ہے وہ ہے معاد اور قیامت اور اس کی حقیقت، پھر اس کے انکار کی وجوہات جو منکرین تھے، پھر اس کے لیے جو دلائل بیان کیے گئے، اور پھر اس کی اہمیت، اور اس طرح کے کئی موضوعات جن پہ یہاں پہ گفتگو ہو چکی ہے. آج ہم چاہتے ہیں کہ ایسے موضوع پہ گفتگو کریں جو معاد سے ریلیٹڈ ہے اور جو اہم اور بہت ہی اہم ہے انسانی معاشرے میں اور انسان کی زندگی کے لیے. اور اس موضوع کا نام ہے موت. یعنی اسلام نے جو موت کا تصور پیش کیا ہے، اسلام نے جس حقیقت میں موت کو بیان کیا ہے، مرگ اور موت کی حقیقت کو جس انداز میں بیان کیا ہے، اس حقیقت سے ہم آج آشنا ہوں گے. اور ہمارے ساتھ مولانا سید سبتین عباس رضوی صاحب قبلہ موجود ہے، جن سے آپ مسلسل استفادہ کرتے آ رہے ہیں. آج بھی ہم ان سے استفادہ کریں گے، لیکن یہاں پہ لیتے ہیں ایک وقفہ، اور وقفے میں ہم دیکھیں گے آج کے پروگرام کا کیپشن، اور کیپشن کے بعد آپ کی خدمت میں حاضر ہیں.
قرآن مجید میں موت، نابودی اور فنا کا نام نہیں ہے، بلکہ ایک جگہ سے دوسری جگہ منتقل ہونے کا نام ہے. قرآن کی نظر میں موت سب کو آنی ہے، روح کو بدن سے جدا ہونا ہے. یہ اور بات ہے کہ تمام افراد کے لیے موت اور انتقال عام معنی میں ہے، یعنی ایک دن روح کا رابطہ بدن سے ختم ہو جائے گا اور بدن حرکت نہیں کر سکے گا، آثار حیات ختم ہو جائیں گے اور بدن خاک میں مل جائے گا. لیکن کچھ افراد کے لیے خاص معنی بیان کیے ہیں، جیسے راہ خدا میں مرنے والوں کو شہید کہا گیا ہے، یعنی وہ مر کے بھی بعض آثار زندگی رکھتے ہیں، جیسے ان کا بدن سلامت رہتا ہے اور اللہ کی طرف سے رزق ملتا رہتا ہے. قرآن کی نظر میں موت ایک ایسی حقیقت ہے جس کا مزہ ہر نفس کو چکھنا ہے، اور موت سے کسی کو فرار نہیں ہے.
جی ہاں ناظرین، موت ایک ایسی حقیقت ہے جس کا مزہ ہر کسی کو چکھنا ہے، اور کوئی فرار کا راستہ نہیں ہے، بلکہ ہر زی روح اور زی نفس جو شے ہے اس کو موت سے ہمکنار ہونا ہوگا. تو آپ ہمارا ساتھ دیجیے. امید ہے کہ آج ہر پروگرام کی طرح آپ کی ٹیلی فون کالز کا ہمیں انتظار رہے گا. آپ کے جو بھی سوالات ہوں، یہاں پہ مولانا سبتین صاحب موجود ہے اور آپ کے ہر سوال کا جواب دینے کے لیے باقاعدہ طور پہ تیار ہے. تو آئیے ساتھ دیجیے، مولانا سے ملاقات کرتے ہیں اور پروگرام کا باقاعدہ آغاز. قبلہ السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
بہت بہت شکریہ، اور خوش آمدید کہتے ہیں ایک مرتبہ پھر آپ کو اپنے پروگرام میں.
شکریہ.
جیسے میں نے عرض کیا، اور یہاں پہ آپ نے کیپشن میں بھی دیکھا کہ موت ایک ایسی حقیقت ہے جسے بالکل فرار نہیں کر سکتے، اور ہم چاہتے ہیں کہ کئی ادیان آئے، مکاتب فکر آئے، اپنی اپنی رائے اور نظر پیش کی اس بارے میں کہ موت کیا ہے، کسے کہتے ہیں. ہم چاہتے ہیں کہ اسلامی نقطہ نظر سے اس کی حقیقت کو یہاں پہ بیان کیا جائے کہ موت کیا ہے.
بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، وصلى الله على سيدنا محمد وعلى آله الطيبين الطاهرين المعصومين. یقینا بہت سی حقیقتیں انسانی زندگی سے روح آشنا ہے، اور یہ ایسی حقیقتیں ہیں کہ جن سے انسان چاہ کر بھی پرہیز اور دوری نہیں حاصل کر سکتا. انہیں حقائق میں سے ایک حقیقت حقیقت موت ہے، اور قرآنی نقطہ نظر سے موت نشانی اور علامت ہے قدرت و قہر خدا کے لیے. لہذا بعض آیات میں، بعض روایات میں جہاں بھی موت کا ذکر کیا ہے وہاں فرمایا کہ وَهُوَ الْقَاهِرُ عَلَىٰ عِبَادِهِ، وہ ہے کہ جو قدرت رکھتا ہے، کنٹرول رکھتا ہے، پاور رکھتا ہے اپنے بندوں کے اوپر. اور لہذا موت اگر خدا کے بہ نسبت دیکھا جائے کہ موت کا خدا سے کیا ربط ہے، تو جو قدرت کا صاحب ہے قدرت سے ارتباط ہے، جو خالق کا خلقت سے ربط ہے وہی ربط موت کا خالق موت سے ہے.
بالکل.
اور ممکن ہے کہ یہاں کے اوپر بہت سے لوگ کہیں کہ موت یعنی حیات کا نہ ہونا، لیکن ایسا نہیں ہے، چونکہ قرآن نے موت کو ایک زندہ اور حقیقی حقیقت بنا کے پیش کیا ہے. موت کو ایجاد کیا گیا ہے، موت ایک امر عدمی نہیں ہے، ایک نتھنگ نہیں ہے، ایک تھنگ ہے، ایک شے ہے. لہذا قرآن مجید فرماتا ہے کہ سورہ ملک کی پہلی آیت میں کہ خلق الموت والحیات، اس نے موت کو پیدا کیا اور حیات کو پیدا کیا. جس طریقے سے ہم یہ تو سمجھتے ہیں کہ حیات کو کیسے ایجاد کیا جا سکتا ہے، اور ہم اگر کوشش کریں تو کسی حد تک موت کو بھی ہم سمجھ سکتے ہیں کہ موت کو بھی ایجاد کی ضرورت ہوتی ہے. لہذا ایک موت ایک جیتی جاتی جاگتی حقیقت ہے، نہ یہ کہ جس طرح کا جہاں اندھیرا کسے کہتے ہیں روشنی کے نہ ہونے
نہ
کو.
ہونے کو
لیکن ایسا نہیں کہ زندگی کے نہ ہونے کو موت نہیں کہتے، چونکہ موت کے آنے کے بعد بھی زندگی ختم نہیں ہوتی ہے. بس اس کا مطلب یہ ہے کہ زندگی کے شاہراہ پر ایک الگ ٹھہراؤ اور مقام کا نام ہے موت، جہاں سے ہر مسافر کو گزرنا ہے، اور اس گزرگاہ میں قدرت خدا کا اعتراف کرنا ہے، اپنے خوب و بد اعمال کو دیکھ کر اپنے اوپر ملامت کرنا ہے یا اپنے اوپر آپ صد آفرین کہنا ہے. لہذا اسلامی نقطۂ نگاہ سے اگر اس موت کو خدا کی جانب نسبت دے کے دیکھا جائے تو یہ قدرت خدا، طاقت خدا، خدا کی پاور کی دلیل ہے. لیکن اگر خود اس موتو یعنی مرنے والے کی نسبت دیکھا جائے تو سب سے پہلا قدم جو ہے، جس طریقے سے موت علامت و نشانی ہے قدرت خدا کی، موت نشانی ہے تسلیم اور سرنڈرشپ کی بندے اور خدا کے مقابلے میں. انسان کی عاجزی کی دلیل ہے کہ انسان جو چاہے کر لے، جیسے کہ احادیث میں اور امیر المومنین علیہ الصلوۃ والسلام سے بھی منقول ہے، حضور سرور کائنات سے کنب کنب نمن شیتا فإنک میت، آپ جس کی اولاد ہو جائیں، جو بھی ہو جائیں، یا کن من شیتا، آپ حاکم ہو جائیں، بادشاہ ہو جائیں، آپ قادر ہو جائیں، جو بھی پوسٹ حاصل کر لیں، فإنک میت. دوسری جہاں پہ آیا ہے کہ فإنک ضرع، تم ایک کھیتی ہو کہ جس کے چننے اور جس کے جمع کرنے اور کاٹنے کے موسم کا نام ہے موت. اس بات کی طرف اعلان ہے کہ جس طریقے سے کسی کے لیے اماتہ کرنا، کسی کو موت دے دینا علامت قدرت ہے، کسی کا مر جانا بھی اس کے کمزوری اور ضعف اور اس کے ایجز کی دلیل ہے. اور چونکہ خداوند عالم قدرت میں اور طاقت میں اور کبریائی میں کسی سے کوئی تقسیم و شیئر نہیں کرتا ہے، جیسا کہ امیر المومنین صلی اللہ علیہ وسلم نے خطبہ قاسیہ میں فرمایا کہ اللہ تعالیٰ نے اپنے وجود کو رضائے کبریت سے ڈھانک رکھا ہے. اس کے بعد اس میں اگر کسی نے من نعضہ فی کبریائے، جس نے اس کبریائی میں اس سے منازعہ کیا، پروردگار عالم نے اسے چھوڑا نہیں. یہ قدرت خدا ہے. لہذا اس اعلان کو کرنے کے لیے حتیٰ ان کو بھی صاف کہا کہ آپ کو بھی اس پل سے گزرنا ہے، اس حقیقت سے روشناس ہونا ہے. انک میت و انہم میتون، اے میرے حبیب، آپ سے پہلے بھیجے گئے میرے محبوب اور پاک انبیاء اور رسول نے موت کا مزہ چکھا ہے، اور انشاءاللہ آپ بھی موت کا مزہ چکھیں گے. لہذا یہ دو نقطہ نگاہ ہے موت کو دیکھنے کا. تیسرا نقطہ نگاہ یہ ہے کہ لوگ یہ سمجھتے ہیں کہ موت یعنی فنا. چونکہ ایسا ہے کہ جو لوگ
عام طور سے معاشرے میں یہی تصور کیا جاتا ہے،
موت چونکہ حیات کے زاویوں کو، گوشوں کو، ہم زندگی کو نہیں سمجھتے، لہذا ہم موت کو بھی نہیں سمجھتے. جو لوگ یہ سمجھتے ہیں کہ صرف اور صرف زندگی کا تعلق महसूसात से, जो दिखाई दे रहा है, जो काबिल लम्स है, जो काबिल मुशाहिदा है, जो हमारे लिए समझ के काबिल है, वही है। लेकिन जो हमें दिखाई न दे, जिसको हम लम्स न कर सकें, जिसको हम महसूस न कर सकें, वो नहीं होता है। लिहाजा ये लोग बहुत से हकायक का इनकार करते हैं, जबकि यही लोग हैं कि नाशनास दर्द के लिए दवा तलाश करते हैं। यही लोग हैं नाशनास ख्याल, जिसको देखा नहीं, जिसको लम्स नहीं किया, ख्याल के लिए जो है वजूह तलाश करते हैं, और अक्ल के लिए तरह तरह की दलायल पेश करते हैं कि मैं अकलमंद हूं, जबकि अक्ल को आज तक किसी ने देखा नहीं, किसी ने लम्स नहीं किया, महसूस नहीं किया। क्योंकि इन्होंने हयात और जिंदगी को नहीं समझा है, समझते हैं कि जिंदगी सिर्फ यही जाहिरी जिंदगी जो दिखाई दे, जो समझ में आए। लिहाजा कहते हैं कि ये जाहिरी पड़ाव ठहराव अगर किसी के पास आ जाए तो वो खत्म हो जाता है, वो फानी हो जाता है। लेकिन वो लोग कि जिनका पॉइंट ऑफ व्यू या जिनकी आइडियोलॉजी यह है कि यह जाहिरी जिंदगी एक छोटा सा गोशा है हकीकत का, इसके पीछे हकायक का एक बहुत बड़े खजाने हैं। लिहाजा वो कहते हैं कि इस छोटे से पड़ाव से हमारी जिंदगी और आशाइश में कोई असर पड़ने वाला नहीं है। लिहाजा वो लोग कि जो आखिरत और गैब पर ईमान रखते हैं, उनके लिए मौत न हरासान को निंदा है, न उन्हें खौफ में मुबतला करती है, न उन्हें डरने पर मजबूर करती है, बल्कि वो आनंद फवानन मुश्ताक होते हैं मौत के। लेकिन दो तस्वूर है मौत का, एक ये है कि मौत यानी नाबूदी, खत्म हो जाना, या हिंदी में कहते हैं कि अंतरम, यानी बिल्कुल इंसान मुंतही हो जाए, खत्म हो जाए। और दूसरा तस्वूर यह है कि नहीं, मौत खत्म होने का नाम नहीं है। एक अच्छी इस्तिलाह इस्तेमाल की जाती है फारसी में कि मौत पूसीदन नीस अस्पूस्त दरामदरस्त, यानी मौत खत्म हो जाने का नाम नहीं है, बल्कि खाल से बाहर आ जाने का नाम है। जिस तरीके से आपने देखा होगा, ये तितलियां पहले जो है कीड़े की शक्ल अख्तियार करती हैं, कुछ दिन तक जब वो अपने पुशाल में, अपने उस रेशमी कब्र में रहती हैं, और जब उसको काट के निकलती हैं, तो वो उनका बदन जो उन्हें महदूद किए हुए था, जो उड़ने से रोक रहा था, जो उनकी खूबसूरतियों को अपने खोल में समेटे हुए था, गिलाफ में दबाए हुए था। आपने देखा होगा तितली का कीड़ा बहुत मुताफिन, ऐसा घिनज़दा कीड़ा होता, देखने से आदमी के बदन में जो है अजीब सी कैफियत पैदा हो जाती है। लेकिन किसे क्या मालूम कि इस कीड़े के अंदर एक चमकता हुआ रंग बिरंग खूबसूरत पर है, लताफत और नाजुकी और हुस्न और जमाल का एक पैकर है। जैसे ही इस बदन को इसने छोड़ा, त्याग दिया, खत्म किया, एक नया परवाना, एक तितली बन के उड़ी। तो हम ये कहते हैं कि मौत जो है सिर्फ इस उस बदन से निकलने का नाम है जो इंसान की ताकत और पावर और इख्तियारात को महदूद किए हुए।
सही, बिल्कुल बजा फरमा रहे हैं आप। बहुत बहुत शुक्रिया जनाब मौलाना, अगर आप इजाजत दें यहाँ पे एक ब्रेक लेते हैं, ब्रेक के बाद आपकी खिदमत में हाजिर है। जी हाँ नाज़रीन, गुफ्तगू हो रही है मौत पे कि इस्लाम में मौत का तसव्वुर क्या है, किस तरीके से इस्लाम ने मौत की हकीकत को बयान किया है। आप इस्तेफादा करें जनाब मौलाना सिद्दीन अब्बास रजवी साहब से, इंशाल्लाह हमारा साथ दीजिए। आप एक ब्रेक के बाद फिर हाजिर होते हैं।
أينما تكونوا يدرككم الموت ولو كنتم في بروج مشيدة. تمہیں موت کا خوف ہے، تم جہاں کہیں بھی ہو، خواہ تم مضبوط قلعوں میں بند رہو، موت تمہیں آ لے گی.
नाजरीन फिर से आपका प्रोग्राम में खैर मकदम है। आइए इस्तेफादा करते हैं जनाब मौलाना सिद्दीन अब्बास साहब से। किबला मैं अर्ज ये कर रहा था कि बहुत ही अच्छी गुफ्तगू हो रही है और अच्छी तरह से आपने इस बात की वजाहत की कि मौत के दो तस्वुर पाए जाते हैं। एक चीज़ आम तौर से हम देखते हैं मुआशरे में, हमारी जिंदगी में, कि मौत से डर लगा रहता है। क्या वजह है कि इंसान मौत से डरता रहता है? चूंकि एक तस्वुर ये है कि ये फना है बस, इस वजह से शायद इसका एक खौफ हो, लेकिन हम हकीकी वजह की तरफ आना चाहते हैं और आपसे पूछना चाहेंगे।
देखिए, एक एक बात की तरफ वजाहत करना चाहता हूँ कि बहुत से लोग हत्ता रुश्द याफ्ता और तरक्की याफ्ता माशरे में, यानी हत्ता अहमे मासूमीन अलैहिस्सलाम की इताअत और इत्तेबा करते हुए भी इस तसव्वुर में कभी कभी जो है मुलव्वित हो जाते हैं। कहते हैं डर बुरी चीज़ है, कतअन खौफ मुतलकन बुरा
नहीं है,
नहीं है,
बिल्कुल
बल्कि खौफ अकल आकिल और अकलमंद होने की दलील है।
दलील है, बिल्कुल
जिस तरीके से तूफान आ रहा है, आप कहें मुझे डर नहीं है और आप तूफान के सामने सीना सफर हो, तो ये तूफान आपके पराफ़े उड़ा देगा।
बिल्कुल
तो अगर कोई दीवाना ही होगा तो तूफान से टकराएगा, लिहाजा ये डर ममदू है। या एक बिफरा हुआ समंदर है और आप कह रहे हैं मुझे कोई डर नहीं है, मैं इसमें कूद
कूद
जाऊंगा,
जाऊंगा, बिल्कुल
आखिर ये
सही,
कहेंगे कि नहीं, ये न तना ये शुजात नहीं बल्कि ये हिमाकत है,
हिमाकत है,
बल्कि ये अपने को ख़त्म करना है। और ये अगर कोई डरता है और कहता नहीं भाई समंदर से बचना चाहिए, तो ऐसी सूरत में यही ऐन शुजात और यही अकल है। लिहाजा मैं नहीं कहता कि मौत से डर बुरी चीज़ है, मौत से डर बहुत अच्छी चीज़ है, लेकिन डर का दो तसव्वुर। एक ये है कि जिस तरीके से कुछ लोग डर के अपने अपने घरों में गोशे किनार में दुबक जाते हैं, कुछ लोग उस डर का इलाज करने की कोशिश करते हैं।
सही,
वो लोग जो डर जाए कि भाई ये अपने को छुपा लें, अपने को छुपा लें
सही,
और ये कहे कि भाई मैं मौत को याद नहीं करूंगा, मौत का नाम नहीं लूंगा, किसी बीमारी के बारे में सोचूंगा नहीं, अपनी उम्र के बारे में, ज़यीफ़ी के बारे में, बदन की कमज़ोरी के बारे में, ज़िंदगी से मुताल्लिक किसी भी शुभे को मैं गौर नहीं करूंगा, बल्कि उससे पहले मैं अपना इलाज कर लूंगा। ये खौफ जो है ऐसा ही है कि जैसे शुतुरमुर्ग जो है बालू के अंदर, रेत के अंदर अपना चेहरा छुपा
चेहरा
लेता है
छुपा
और
लेता
सोचता है
है,
कि मैं बच गया हूँ।
बच गया, बिल्कुल
इस खौफ को खौफ है कबीह और बुरा डर कहा गया है। लेकिन अच्छा डर क्या है कि भाई जब मौत आनी है तो उससे पहले इंतज़ाम है, सफ़र कर लिया जाए, वहाँ पे दरपेश आने वाले ख़तरों का इंतज़ाम कर लिया जाए। अब अगर मौत आनी है तो इज्जत की मौत हासिल की जाए, मौत आनी है तो उसे फौत से बदल के शहादत में तब्दील कर
शहादत
लिया जाए, मौत आनी है तो उससे पहले अपनी सारी जिम्मेदारियों को पूरा कर लिया
कर लिया
जाए।
जाए, बिल्कुल
बल्कि बाद लोग समझते हैं कि मौत के डर से या खौफ से दुनिया खराब हो जाएगी। मेरा ये कहना है कि नहीं, अगर सही मानों में लोगों का मौत का मुस्बत खौफ हो जाए तो ऐसी सूरत में दुनिया में कोई काम अधूरा नहीं रह
है,
जाएगा,
बिल्कुल खूबसूरत
कोई
खूबसूरत हो
कोई
जाएगी,
किसी का हक नहीं खाएगा, कोई
बिल्कुल
किसी को परेशान नहीं करेगा, दुनिया गुलिस्तान का नमूना हो
नमूना। अगर
जाएगी।
आप इजाजत दें, यहाँ पे एक टेलीफोन कॉलर है, देखते हैं उनका सवाल क्या है। सलाम अलैकुम।
वालेकुम सलाम, क्या हाल है?
जी बहुत बहुत शुक्रिया, बस खैरियत। आप सुनाए खैरियत।
प्रोग्राम देख रहा था शहर पीर पे और मौत के बारे में है, प्रोग्राम बहुत अच्छा है।
जी जी, आप अपना तारुफ तो कराइए,
सवाल
कहाँ से बोल
मेरा ये
रहे
था,
हैं?
मुख्तसर तौर पे पूछूंगा था कि तेरह आप लोगों का भी जहन हो जाए और हमारा भी। ये मौत के लिए जो अहम तैयारियां हैं, मौलाना साहब से फरमाइए कि मौत के लिए जो अहम तैयारियां हैं इस्लाम के अंदर, सबसे पहले वो कौन सी तैयारियां हैं? नमाज है, जो भी है, कुरान का तिलावत है, एक ये सवाल। और दूसरा सवाल मेरा ये है कि सॉरी, वो जवाब सवाल मेरा भी बोल गया, मैं माजरत चाहता हूँ, लेकिन हमको ये जवाब दीजिए जरा, मेहरबानी
जी।
आप लोग
बहुत बहुत शुक्रिया, कहाँ से बोल रहे थे आप? बहुत शुक्रिया
जी, सऊदी अरब से।
जी जी शुक्रिया, बहुत बहुत शुक्रिया। तो एक सवाल तो इनका यही है, दूसरा सवाल इंशाल्लाह देखते हैं
जी,
जैसे इनको याद है।
बहुत अच्छा सवाल है कि मौत की तैयारियां कैसे करनी चाहिए। देखिए, मौत की तैयारी का मतलब ये नहीं कि जिंदगी को छोड़ दिया जाए, मौत की तैयारी का मतलब यह है कि जिंदगी को सही से और सहेज कर और संभाल के जिया जाए। लिहाजा पहली तैयारी है कि जो जिम्मेदारियां इस दुनिया में अल्लाह ने आपके हवाले की है उसे पूरा करें, चाहे वो नमाज हो, चाहे वो माली हो, जैसे खुम्स है, ज़कात है, किसी का कर्जा लिया हो, खुदा न खास्ता किसी का माल आपके पास हो, किसी की अमानत आपके पास हो, अपने जिम्मे न रखें, ख्वाह वो बदनी हो, जिस्मी हो, जैसे इबादत है, जैसे रोज़ा है, नमाज है, हज है, ज़कात है, ख्वाह कल्बी हो, जहनी हो, किसी का दिल दुखाया हो, या कोई वादा आपने किया हो, या आपने कोई नज़र की हो, जो जिम्मेदारी आपको दी गई है अगर आप उसे पूरा कर लें तो ऐसी सूरत में आपको इस अजीम सफर में कोई घबराहट نہیں پیش آئے گی.
بالکل.
لہذا اگر کہا جائے موت کی تیاری تو میں کہتا ہوں کہ اسلامی طور طریقے پہ جینا ہی موت کی آمادگی اور تیاری کا نام ہے.
سبحان اللہ, بالکل بجا فرمایا.
اگر آپ نے اسلامی انداز میں زندگی گزار دی تو اسی کو موت کی تیاری کرنا. یہ کہ موت کا مطلب قبر کھود کے گھر میں بیٹھا جائے, موت کے یاد کرنے کا مطلب یہ ہے کہ انسان اپنا کفن لے جا کے مثلا پہن کے جا کے قبر میں سو جائے یا زندگی کے کاروبار کو چھوڑ جائے. حضور صلی اللہ علیہ کائنات حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے کسی نے پوچھا, یا رسول اللہ اگر کوئی اس دنیا سے جاتا ہو تو کیا کرے؟ تو آپ نے فرمایا کہ چاہے ایک درخت یا ایک پودا ہی کیوں نہ لگائے, لگا کے جائے. زندگی سے بیکار کی زندگی, لاوبالی گری کی زندگی, یا مثلا بلا وجہ کی اور دوسری تفریحات میں مبتلا رہ کے جینے والے کو اسلام مسلمان نہیں کہتا ہے. اسلام یہ کہتا ہے آخری لمحے تک مفید زندگی گزارنی چاہیے, یہی آمادگی موت ہے. لہذا فرمایا کہ اگر کوئی انسان کسی مومن یا کسی انسان کی حاجت روائی کے لیے نکلا ہے اور اسے موت آ گئی ہے تو وہ ہوا شہید, یا کوئی دین کی تعلیم حاصل کرنے کے لیے نکلا ہے, فقط وقع اجرہ علی اللہ, تو یہ شہید ہوگا.
کسب معاش کے لیے جو,
یا روزی کے حلال کمانے کے لیے, یا من قتل دون ارضہ فہو شہید, اگر اپنی عزت و آبرو اور ناموس بچانے کے لیے اگر مارا گیا تو وہ بھی شہید ہے. الی آخر, کہنے مطلب یہ کہ خدا کی دی ہوئی ذمہ داریوں کے صحیح طریقے سے نبھا دینے کا نام ہی موت کی تیاری ہے. یعنی اسی زندگی کو اچھی طریقے سے جینے کا نام ہی موت کی
موت.
بس جیتے وقت یہ خیال ہو کہ انما الدنیا دار المجاز والآخرۃ ہی دار القرار. حدیث بھی ہے, آیت بھی ہے کہ دنیا جو ہے صرف اور صرف ایک مسافر خانہ ہے, ایک گزرنے کی جگہ ہے, ایک پڑاؤ ہے مسافر کے لیے. یہاں جیو لیکن مسافر کی حیثیت سے, اس سے دل لگی مت کرو. دیکھا رأس کل خطیہ حب الدنیا, ہر پریشانی کی جڑ دنیا کی محبت.
اگر آپ اجازت دیں یہاں عبد القیوم صاحب دوبارہ اپنا دوسرا سوال ظاہر ہم پوچھنا چاہتے ہیں. جی السلام علیکم.
وعلیکم السلام. چاہتا ہوں, سوال مجھے یاد آیا.
کوئی بات نہیں, آپ فرمائیے.
جی ہمارا ایک آفیسر تھا یہاں سعودی عرب میں جو اردن کا رہنے والا تھا, وہ وہاں سے جا کے انتقال کر گئے
جی
3 مہینے پہلے.
خدا رحمت.
میرے اوپر اس کا 1000 ریال باقی تھا. اب اس کا کوئی ایڈریس, کوئی پتہ, کوئی ٹیلی فون نمبر نہیں ہے. تو مولوی صاحب سے یہ سوال ہے کہ میں ان پیسوں کا کیا کروں, مجھے ذرا سوال بتائیے.
جی بہت بہت
جی بہت اچھا سوال ہے کہ کسی مرد مومن یا کسی انسان کی امانت آپ کے پاس تھی, اب وہ اس دنیا سے جا چکا ہے اور اس کا کوئی پتہ بھی نہیں ہے آپ کے پاس, اور آپ کے پاس کوئی راستہ بھی نہیں کہ اسے تلاش کریں. تو اس صورت اسلام نے راستہ بیان کیا ہے کہ اس کی طرف سے آپ جو ہے اس کو صدقہ دے دیں. اور یا اگر یہ آپ نہیں کر سکتے
یا فی الحال مثلا پہلے وہ دیکھے,
ہاں چونکہ یہ معلوم ہے کہ وہ
امکان ہو
رسائی ممکن, اگر پہنچنے کا امکان ہو کہ اس تک پہنچ سکتے ہیں. نہیں کہ 1000 روپے کے لیے 10000 خرچہ کرے,
بالکل نہیں.
مقصد یہ ہے کہ اگر
معقول ایک
چیز, لیکن اگر نہیں ہوتا ہے تو آپ اس کا صدقہ دے دیں. اگر وہ بھی نہیں ہو سکتا ہے تو آپ کسی بھی مرجع دینی کو جو ہے بعنوان نائب امام یہ مال دے سکتے ہیں, چونکہ غیبت کے زمانے میں جو مجتہد ہوتا ہے, جو فقیہ ہوتا ہے, وہ امام زمانہ کی جگہ پہ ہوتا ہے. اور احادیث میں آیا ہے کہ الامام مالک لمن لا مالک لہ, امام ان تمام چیزوں کا مالک ہوتا ہے جس کا کوئی مالک نہیں ہوتا ہے. تو اس وقت فقہ میں کہتے ہیں رد مظالم. آپ کسی فقیہ و مجتہد سے رجوع کر سکتے ہیں اور اس تک یہ مال دے سکتے ہیں کہ بھئی آپ جس طرح چاہیں خرچ کیجئے, یا آپ یہ کر سکتے ہیں کہ آپ اس کو صدقہ دے سکتے ہیں, یا یہ ہے کہ آپ کوشش کریں کہ اس تک اس مال کو
پہنچا سکیں. بہت بہت شکریہ. قبلہ یہاں پہ ایک اور سوال جو یہاں پہ میں پوچھنا چاہوں گا آپ سے, قرآن یا احادیث میں ہم دیکھتے ہیں کہ بار بار موت کا تذکرہ ہوا ہے اور یہ کہا گیا ہے کہ آپ موت کی تمنا کیجئے, جیسے یہود وغیرہ سے کہا گیا قرآن میں, یا احادیث میں مومنین سے کہا گیا کہ مثلا آپ موت کا تذکرہ کیجئے, یاد دہانی وغیرہ. تو اس حوالے سے میں یہ اس سوال کا جواب تو آپ سے انشاءاللہ ہم سنیں گے, لیکن یہاں پہ فی الحال ایک اور کالر ہے, ان کا سوال دیکھتے ہیں کہ وہ سوال کیا ہے. السلام علیکم.
سلام, میں سیدہ سیما فاطمہ بول رہی ہوں.
جی بتائیے, کہاں سے فرما رہی ہیں؟
جی میں شارجہ سے بات کر رہی ہوں.
جی
میں انڈیا کی رہنے والی ہوں.
جی جی آپ کا سوال.
मेरे पास दो सवाल है। पहला ये सवाल मैं पूछना चाह रही हूँ आपसे कि हम लोग जब फातिहा देते हैं जैसे 3 बार दुरूद अल्हम्दुलिल्लाह रब्बिल आलमीन, फिर 3 बार कुल हुवल्लाहु अहद, और फिर दुरूद, और फिर जिसके लिए बख्शना चाहते हैं उनके लिए बख्श देते नाम लेके
जी।
तो और खाने पीने की चीजें भी रखते हैं साथ में। तो कुछ लोगों के ये डाउट है कि ये जो खाने पीने की चीजें रखते हैं तो ये भी जाते हैं क्या मरहूमीन को? और दूसरा सवाल ये है कि फ्रेडिन के जो पहले से लेके 10 तक सारे काम है जो हमारे पास वाजिब है हमको करना है, तो फिर वो इंतकाल जो फरमा गए उनके लिए वो किस तरह से करे अगर वो उनके छूट गए हैं, और अगर बीमारी के हालत में रहे तो किस तरह से करे, और सेहतमंद रहे तो किस तरह से करे?
जी जी जरूर। और कुछ?
जी बस यही।
शुक्रिया,
बहुत शुक्रिया। मुझे प्रोग्राम आपका बहुत पसंद है, माशाल्लाह से मैं देखते रहती हूँ। शुक्रिया।
शुक्रिया आपका भी। जी क़िबला, बहुत ही अहम सवाल
जी
है।
बहुत अच्छा और बेहतर सवाल किया है हमारी ख्वाहर मोहतरम ने, खुदा इनको जिंदा और सलामत रखे और सारे सामईन की तौफीकात में अल्लाह इजाफा करे। पहला सवाल जो आपका था वो ये था कि जब फातिहा दिलाया जाता है उसके बाद कुरान शरीफ की तिलावत की जाती है, सूरह हम्द और सूरह इखलास की, और 3 बार दुरूद शरीफ पढ़ने के बाद इसको उस मरहूम या मरहूमिन के नाम हदिया किया जाता है, उसके बाद कुछ खाने पीने की चीज़ें भी रखी जाती हैं, क्या ये खाने पीने की चीज़ें भी मुर्दों तक जाती ही नहीं जाती हैं? इसका जवाब कुरान मजीद ने मुसलमानों को इस तरीके से दिया कि जब कुर्बानी की के सिलसिले में खुद हुजूर सवर कायनात ने खुद फरमाया कि हदियल बाल काबा, यानी एक कुर्बानी ले जाओ हाजियों अपने साथ के जो काबे तक जाए और उसको ज़बह करो, तो लोगों के तस्वुर हुआ कि खुदा को क्या फ़ायदा है, क्या खुदा बंद आलम तक ये गोश्त और कुर्बानी? बड़े बड़े लोगों ने बयान करना शुरू किया कि ये जानवर वहाँ हाजिर होते हैं और ये होता है, तो आयत नाजिल हुई कि लन यनाल्लाह लुहूमहा व दिमाउहा, इस कुर्बानी का न खून खुदा तक पहुँचता है न गोश्त पहुँचता है, बल्कि युनिल मिनकुम तक्वा, वो ईमान और वो तक्वा, वो बेस जिसकी बुनियाद पर आपने जो है ये जानवर ज़बह किया है वो खुदा के लिए मुहिम है कि आप क्यों ये काम कर रहे हैं। अच्छा, ये इसका जवाब हम इस सवाल का भी यही जवाब है।
अगर आप इजाजत दें यहाँ एक और कॉलर का फोन लेते हैं, फिर उसके बाद आप सारे सवालात का जवाब दे दीजिए। जी सलाम अलैकुम।
वालेकुम अस्सलाम।
जी आप कहाँ से बोल रहे हैं, कौन?
बात कर रहा हूँ लेकिन मैं पाकिस्तान के रहने वाला हूँ, मेरा नाम सैयद मुदस्सर हुसैन शाह।
जी मुदस्सर साहब फरमाइए।
सर एक सवाल है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम जिस वक्त मेराज शरीफ पे गए थे
जी,
तो सर उस वक्त नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को तोहफा मिला था 5 नमाजों का
जी,
तो सर नमाज फर्ज की गई थी उस वक्त, और नमाज नमाज में 1 रकत में 2 सजदे फर्ज किए गए, तो ये पूछना चाहता हूँ, रकत 1 है, सजदे 2 फर्ज है, ये सजदे क्यों 2 फर्ज किए गए?
जी शुक्रिया आपका, शुक्रिया। अगर आप इजाज़त दें यहाँ पे एक ब्रेक लेते हैं, ब्रेक के बाद आप अपने सवालात का आराम से फिर जवाब दीजिए। तो नाज़रीन आप देख रहे हैं प्रोग्राम राह-ए-नजात, राह-ए-नजात जारी है, आप अपने कॉल्स कर सकते हैं और अपने सवालात पूछ सकते हैं, लेकिन यहाँ पे लेते हैं एक छोटा सा ब्रेक, ब्रेक के बाद आपके सारे सवालात का जवाब दिया जाएगा। नाज़रीन प्रोग्राम में आपका खैर मकदम है, आपने जो सवालात पूछे देखते हैं मौलाना उनका जवाबात किस तरह से पेश करते हैं। जी,
तो शुरू के 2 सवाल से उनका जवाब यह है कि सूरह हम्द और कुरान के पाक सवर का जो फायदा तो पहुंचता है। अहादीस में आया है कि अगर आप एहतआम करें यानी किसी को कुछ खिलाएं या किसी भी मर्द मोमिन के लिए आप फरमाया के रसूलल्लाह, अगर किसी ने आपने फरमाया कि इतआम का सवाब 1 गुलाम के आज़ाद करने के बराबर है, या रसूल हमारे पास इतने पैसे नहीं हैं, फरमाया बलौ बेशुक्कत तमरिन, चाहे एक खजूर का एक ही खजूर क्यों ना हो। फिर किसी ने कहा या रसूल वो भी ना हो, तो फरमाया कि जुरअतमाइन, एक घूंट पानी। तो अगर कोई खाने पीने की चीज़ जो किसी भी मोमिन को किसी भी तरीके से फ़ायदा पहुँचा सकती है, अगर उन चीज़ों को किसी मोमिन को खाते खुद, अच्छा आपके अपने अहल अयाल भी अगर उसे खाते चूंकि वो बंदगान खुदा है, तो उसके खाने से उस चूहे मंसूब हो गया उस मरहूम के नाम, तो इसका सवाब उसे पहुंचेगा।
बिल्कुल।
एक दूसरी बात यह है कि जब आपने इसके ऊपर आयात इलाही दम कर दिया तो यह आप खाने वाले के लिए भी शिफा है और मुर्दे के लिए शिफा तो है ही है कि उसकी अजाब में दूरी हो जाएगी, परेशानी और गुशाइश आ जाएगी। दूसरा सवाल जो आपका था वो
जी, वो अगर कोई मर गया दस्तर में जो उसके आमाल
यकीनन ये इस्लाम में एक बाब खोला गया है कि भाई कोई किसी वजह से अगर अपने वाजिबात अदा नहीं, में से नमाज है जैसे रोजा है, हज है, जकात है, खुम्स है, अलबत्ता तवल्ली व तबर्री का तो जुबरान नहीं किया जा सकता कि भाई आप दुश्मनान अहले बैत या बुराई बुरे लोगों से आप दूरी अख्तियार करें और अच्छे लोगों से आप मोहब्बत करें, अहले बैत और अम्बिया और औलिया अलैहिस्सलाम, ये तो एक कल्बी अमर है जिसका ताल्लुक सिर्फ 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 उस शख्स से है जो इस दुनिया में है या इस दुनिया में नहीं है। लेकिन बाकी 8-9 जो फुरू दीन हैं इनके लिए इस्लाम ने ये रास्ता रखा है कि अगर आपके माल आपके पास इतना माल है, आप अगर वसीयत करके जा रहे हैं कि भाई मेरी इतनी नमाज छूटी है, मेरा इतना रोज़ा छूटा है, मेरा हज बजा नहीं लाया मैंने, तो मेरे अमवाल से अदा किया जाए। अगर इतना माल नहीं है और अहलो आयाल बच्चे बेटियां बेटे ये लायक हैं और अपने बाप से मोहब्बत रखते हैं तो अपने बाप के लिए नमाजें पढ़वा सकते हैं, रोजे रखवा सकते हैं, हज करवा सकते हैं, उसके तरफ से जो वाजिब वाजिबुल अदा रुकूम शरिया ज़कात व खुम्स हैं उसे उसकी तरफ से दे सकते हैं, अदा कर सकते हैं। और हर फुरू के लिए एक खास हुक्म है जिसके लिए एक अलग नशिस्त हमें बयान करनी चाहिए कि भाई अगर रोजा किसी का छूट गया तो क्या हुक्म है। बस इतना सा खुलासा मुख्तसर यह है कि अगर उसके कजा रोजे नमाज वगैरह उसकी गर्दन पे हैं तो उसको यकीनन अंजाम दिया जा सकता है और कोई रुकावट नहीं है।
अगर इजाजत दे यहाँ पे एक और कॉलर है, देखते हैं उनका सवाल क्या है। जी सलाम अलैकुम।
सलाम अलैकुम
जी, बहुत बहुत शुक्रिया। कहाँ से बोल रहे हैं आप? कौन
जी? मैं सऊदी अरब से बोल रहा हूँ।
जी जी फरमाइए।
माशाल्लाह आपके प्रोग्राम ऐसे है जैसे ये अंधेरे में चिराग का काम कर रहे हैं यहाँ पे सऊदी अरब में।
बहुत बहुत शुक्रिया आपका।
मैं और कुछ नहीं बोल सकता हूँ। मेरे को एक सवाल ये था क़िबला से कि जो हम आम सूर्य फातिहा पढ़ते हैं
जी,
क्या जैसे मैयत अभी दफन हुई उस टाइम पे भी सेम ये है कि एक अलहम और 7 मरतबा सूर्य नाल करना है? बस ये मालूम करना।
शुक्रिया, बहुत बहुत शुक्रिया। नाज़रीन एक और कॉलर है बगदाद से, मोहम्मद आरिफ साहब। जी आरिफ साहब सलाम अलैकुम।
अच्छा वालेकुम सलाम सर। बशीर साहब ने सर सर पिछली दफा भी फोन कॉल किया था।
जी 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 फरमाइए।
तो सर मैं एक थोड़ा सा अलामा साहब से पूछना था कि मैं दूसरे भाइयों से लैदा हो गया हूँ तो कुर्बानी का सर इरादा बनाया हुआ है, कुर्बानी मैंने खरीद लिया है, तो वालदैन भी सर हमारे जिंदे हैं अभी
जी। आपका सवाल
तो आवाज... मैं मतलब कुर्बानी कैसे उसका जो है ना मतलब मैं फॉलो कर सकता हूँ, कैसे दे सकता हूँ सर?
जी शुक्रिया, आपके सवाल का जवाब दिया जाएगा। बहुत बहुत शुक्रिया आरिफ साहब।
थैंक यू वेरी मच सर, बहुत मेहरबानी सर,
खुदा।
जी ये सैयद मुदस्सर साहब का सवाल ये था कि अल्लाह ताला ने जो है मेराज में हुजूर पाक सरवर कायनात हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को जब आप ने मेराज फरमाई और वहाँ गए तो आपके ऊपर बहुत से वजूबात और फुरुआत शरिया लेके आए, उनमें से एक नमाज है। तो सवाल ये है कि नमाज की रकत एक है, सजदे
दो
हैं। इस सिलसिले में इमाम रज़ा अलैहिस्सलाम से हदीस है मुस्तदरकुल वसाइल में कि आप ये फरमाते हैं कि अल्लाह ने दो सजदे क्यों रखे हैं? फरमाया कि रुकू एक रखा है, चूंकि इंसान जब तक खड़ा रहता है कयाम की हालत में रहता है तब तक इंसान तस्लीम में महज नहीं होता है, लेकिन जब रुकू में होता है तो थोड़ा सा सरेंडर होता है,
थोड़ा सा बिल्कुल
हाँ करीब है, उसको कहते हैं हैवी यानी झुकाव, मैलान, ड्यू टर्न,
आहिस्ता आहिस्ता
जी। लेकिन जब सजदे में जाता है तो पहली बार जो कहता है सुबहान रब्बी अल आला व बिहम्दे तो यहाँ के ऊपर अजमत परवरदिगार का इकरार करता है लेकिन अपनी हकारत का इकरार नहीं करता है। लिहाजा पहला सजदा किबरियाई के लिए है, दूसरा सजदा जो है खुदा के सामने इजहार जिल्लत और तजल्लुल और इजहार बंदगी और खुजू का सजदा है। वैला ये लुत्फ परवरदगार है कि दो सजदे उसने मांगे, वो एक ही सजदा या रुकू में वो राजी हो सकता था लेकिन वो चाहता था कि रोज बरोज वक्तन फवक्तन हम बारगाह खुदा से नजदीक हों اور اپنے نفس کو خدا کے سامنے تذلل کریں. حدیث میں آیا ہے کہ انسان جتنا زیادہ اپنے اندر خدا کے بنسبت خود کو ذلیل و حقیر سمجھتا ہے، خدا اسی مقدار میں اس کے اندر عزت اور سرداری اور آقائی اور بزرگی عنایت کرتا ہے.
بالکل یہ ایک سوال ہے جی. اس کے بعد جو سوال تھا
جی ہمارے بغداد والے بزرگوار کا سوال تھا وہ یہ تھا کہ
اس سے پہلے بھی ایک تھا کہ سورہ فاتحہ جو پڑھا جاتا ہے، جو میت ابھی ہو چکی ہے، سپرد خاک ہو چکی ہے، تو ہم فاتحہ پڑھتے ہیں، سورہ انا انزلنا سات مرتبہ پڑھتے ہیں وغیرہ.
دیکھیے وہ ایک خاص دستور ہے کہ جب میت دفن ہو جائے اور اس کے اوپر پانی ڈال دیا جائے تو ایسی صورت میں قبر کی تھوڑی سی نم اور گیلی مٹی پہ انگلیوں کو جو ہے پیوست کر کے سات بار انا انزلنا، یہ مخصوص حکم ہے میت کے دفن کے وقت کا. لیکن اس کے علاوہ جیسے ہی دنیا سے انسان گیا، آپ سورہ حمد و سورہ یا قرآن کا کوئی بھی سورہ، قل ھو اللہ، سورہ اخلاص ہو یا سورہ الحمد ہو یا درود شریف ہو، کوئی بھی سورہ ہو، کوئی بھی آیت آپ مرنے کے بعد آپ پڑھ سکتے ہیں، حتیٰ انا انزلنا کو بھی پڑھ سکتے ہیں. لیکن یہ خاص کیفیت کے انگلیوں کو پیوست کر کے الگ الگ جگہوں کے اوپر الحمد کے بعد سات بار انا انزلنا پڑھا جائے، یہ صرف اور صرف مخصوص ہے اس وقت جس وقت مردے کو دفن کیا جائے. ویسے آپ بعنوان قرآن کبھی بھی پڑھ سکتے ہیں.
چونکہ ہمارے پاس صرف ایک منٹ باقی ہے، یہ عارف صاحب کا جو سوال تھا قربانی کا.
جی قربانی کے مسئلے میں ایک سوال ہمارے ہندوستان اور پاکستان اور برصغیر میں مومنین کو ہوتا ہے کہ صاحب ہم پہلے قربانی کر نہیں سکتے تھے، اب ہمارے پاس اللہ نے پیسہ دیا ہے، کیا ہم ساری قربانیاں ہم پہ کرنا ضروری ہے؟ ہمارے والدین نہیں کر سکتے تھے، کیا ان کی طرف سے ہم کریں یا نہ کریں؟ دیکھیے اول تو قربانی صرف واجب اس کے اوپر ہے جو حج بیت اللہ کے شرف سے مشرف ہوا ہے. جو 10 ذلحجہ کو منا پہنچے گا انشاءاللہ، اور سارے سامعین اور ناظرین کو خدا اور تمام لوگوں کو، ہمارے کیمرہ بردار اور بشیر صاحب اور جو سارے پروگرام کو جو ڈیلنگ کریں، انشاءاللہ سب کو حج کی توفیق عنایت فرمائے. انشاءاللہ رجب کا مہینہ ہے، کہتے ہیں دعائیں قبول ہوتی ہیں، انشاءاللہ ساری مشکلات و پریشانیوں خدا وند عالم دور کرے. تو حج قربانی ان کے اوپر واجب ہے کہ جو ان کے اوپر حج واجب ہے، جو حج کرنے جاتے ہیں. باقی سارے لوگوں کے اوپر قربانی مستحب ہے، لیکن مستحب کے ساتھ ساتھ بہت تاکید کی گئی ہے. حضور سرور کائنات حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں ولو قرضہ لے کے انسان قربانی کرے تو خداوند عالم اس کے فقر و فاقے اور اس کی غربت کو دور کر دے گا. ہاں انسان یقیناً آپ اپنے والدین کی طرف سے چاہیں تو ہر سال کر سکتے ہیں، جس طریقے سے آپ ان کے لیے نماز پڑھ سکتے ہیں، جس طریقے سے ان کے لیے روزہ رکھ سکتے ہیں، جس طریقے سے ان کے لیے آپ دیگر نیک کام کر سکتے ہیں، قربانی بھی آپ ان کی طرف سے کر سکتے ہیں. اور اگر برفرض کہ آپ کے دوسرے بھائی بھی انجام دیتے ہیں تب بھی من شاء فلیکثر من شاء فلیقل، چاہے تو آپ کا نیک کام کو جتنا چاہے اتنا انجام دیں، ایک بار انجام دیں تب بھی خدا آپ کا خدا ہے، چند بار انجام دیں گے. البتہ آپ جانتے ہیں کہ کہتے ہیں ہماری اردو زبان میں ایک مثل ہے کہ اتنا ہی میٹھا حلوہ ہوگا جتنی شکر آپ خرچ کریں گے. ایسے ہی کار خیر بھی ہے کہ جتنا زیادہ آپ بھیجیں گے ثواب، اس کا ثواب آپ تک پہنچے گا اور آپ کے والدین تک.
بہت بہت شکریہ سبدین صاحب، چونکہ یہاں پہ وقت ختم ہو چکا ہے، آپ سے یہیں بھی خدا حافظی کرتے ہیں. جی ہاں ناظرین، آپ کا بھی بہت بہت شکریہ، آپ نے پروگرام میں شرکت کی، اور انشاءاللہ اگلے پروگرام میں پھر ملاقات ہوگی. تب تک کے لیے اجازت، خدا حافظ.